अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्राको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
निर्वाचनमा विप्लव प्रमुख, सुरक्षा चुनौती भएको निष्कर्ष, भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन।
बाँकेको डुडुवा गाउँपालिकाको आज गाउँसभा 35 करोडको बजेट पारित गर्दै सूचना नदिनेलाई कारवाही हुने सूचना आयुक्त पोखरेलको भनाई।
बाँकेमा कृषि बिमा प्रभावी, स्थानीय सरकारमा कृषि प्राथमिकतामा नपरेको गुनासो, रुकुमका 2 स्थानीय तहद्वारा डिजिटल वडापत्र निर्माण।
र बाँकेमा मोबाइल र आधुनिक प्रविधि मार्फत गर्भवती महिलाको स्वास्थ्य जाँच, नेपाल एयरलाइन्सको नेपालगञ्ज काठमाडौँ उडान बन्द, मुगुको पकेट क्षेत्रमै घट्यो सिमी उत्पादन।
यस क्षेत्रका पुराना चिर परिचित, दक्ष र अनुभवी, 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल, हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा निर्वाचनमा विप्लव प्रमुख, सुरक्षा चुनौती भएको निष्कर्ष निकालिएको छ, भइरहेको वातावरणमा चुनाव सम्पन्न गराउन सुरक्षा निकायलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन पनि दिनुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा समेतको उपस्थितिमा भएको सुरक्षा बैठकले निर्वाचनमा नेतृविक्रम चन्द विप्लव नेतृत्वको नेकपा प्रमुख सुरक्षा चुनौती भएको निष्कर्ष निकालेको छ। उम्मेद्वारहरूमाथि भइरहेका आक्रमणका घटनाले साबिकको मध्यपश्चिम प्रदेश नम्बर 5 र 6 का प्रमुख चुनौती विप्लव समूह देखाएको निष्कर्ष बैठकले निकालेको हो। बैठकमा नेकपा गतिविधिलाई निर्वाचनको प्रमुख चुनौती मान्दै त्यस विरुद्ध जुझ्न आवश्यक रणनीति र कार्यनीति बनाएर अगाडि बढ्ने निर्णय भएको छ। बाँकीका प्रमुख जिल्लाधिकारी रमेश कुमार किसीले विद्रोही समूह निर्वाचन बिथोल्न लागिरहेकोमा सजग हुनुपर्ने कुरा बैठकमा गम्भीरताका साथ उठाएको बताउनुभयो। प्रमुख केसीका अनुसार राजनीतिक दलहरूबीचको अस्वस्थ प्रतिस्पर्धा पनि सुरक्षाको मुख्य चुनौती देखिएको छ। यसरी पनि चुनाव जित्नै पर्ने र हार नस्वीकार्ने राजनीतिक दलको क्रियाकलाप सुरक्षाको अर्को प्रमुख चुनौती छ। उहाँले भन्नुभयो, साम दाम दण्ड भेद सबै प्रयोग गर्नका साथै अपराधीकरण समेत गर्छु त्यसैले सुरक्षा थ्रेट बढेको छ। सुरेन्द्र काफ्लेले अन्नपूर्ण पोस्टमा खबर लेख्नुभएको छ। यता प्रधानमन्त्री शेरबहादुर देउवाले भइरहेको ढङ्गले निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालय र प्रशासनलाई निर्देशन दिनुभएको छ। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि हिजो धनगढीमा आयोजित प्रदेशसभा नम्बर 7 स्तरीय गोष्ठीमा सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुभएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ।
बाँकीका किसान कृषि बिमा प्रति आकर्षित हुन नसकेको तथ्यले देखाएको छ। 5 वर्षदेखि सरकारले उच्च महत्त्वका साथ अघि सारेको कृषि बिमा बाँकेमा निष्प्रभावी देखिएको हो। 1000 बढी व्यवसायिक कृषकहरू सक्रिय रहेको बाँकेमा 50 को हाराहारीमा मात्र कृषि बिमा गरिएका छन्। जिल्ला कृषि विकास कार्यालयका फोकल पर्सन वंशीर अहमदले भन्नुभयो, कृषि बिमा प्रति पटक्कै आकर्षण भएन। उहाँका अनुसार 50 मध्ये अधिकांश तरकारी खेती गरिरहेका व्यवसायी किसानले बिमा गरेका छन्। केरा र माछा खेती गर्ने किसानले पनि केही हदसम्म बिमा गर्न थालेका छन्। फोकल पर्सन बसिर अहमदले दैनिक नेपालगञ्जसँग भन्नुभयो, हाल मात्रै 1 जना च्याउ खेती गरिरहेका किसानले पनि कृषि बिमा गरेका छन्। सरकारले कृषकहरूको जोखिम न्यूनीकरणका लागि 75% प्रिमियम रकम अनुदान दिने गरी कृषि बिमा कार्यान्वयनमा ल्याएको छ। 2061 माघ 1 गतेदेखि लागू भएको कृषि बिमा 5 वर्ष पुग्नै लाग्दा समेत प्रभावकारिता देखिएन। बिमा अभिकर्ताले बिमा अभियानकर्ताको अभावले हो कि भनेर 30 जना किसानलाई त्यसबारे तालिम पनि दियो। जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्ण बहादुर बस्नेतले भन्नुभयो, तर पनि आकर्षण बढाउन सकिएन। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
बाँकेको डुडुवा गाउँपालिकाको प्रथम गाउँसभा आज हुँदैछ। गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिने गाउँपालिकाका प्रमुख नरेन्द्र चौधरीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, भोलि आजको गाउँसभाको तयारी पूर्ण रूपमा गरिसकिएको छ। गाउँपालिकाको चालु आर्थिक वर्ष 2074-75 को प्रस्तावित आमदानी रू 35,57,40,000 रहेको छ भने विनियोजनतर्फ पनि त्यत्तिकै रकम रहेको छ। सामाजिक विकासतर्फ शिक्षा स्वास्थ्य खानेपानी सरसफाई संस्कृति प्रवर्धन आर्थिक विकासतर्फ कृषि विकास र पशु विकास कार्यक्रम वातावरण तथा वित्त व्यवस्थापनतर्फ वन विकास जल उत्पन्न प्रकोप विपद व्यवस्थापन कोष लगायत शीर्षकहरूमा बजेट विनियोजन गरिएको छ। हप्तौ दिनदेखि गाउँपालिकाका विभिन्न वडाका योजनाहरूलाई छनौट गरी प्रस्तावित बजेट विनियोजनको तयारी गरिएको प्रमुख चौधरीले बताउनुभयो। प्रस्तावित योजना अधिकांश नयाँ र ऐतिहासिक योजनालाई प्राथमिकता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार पौडेलले बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
यस्तै सूचना माग्न आउने सेवाग्राहीलाई कुनै कार्यालय सूचना नदिएको वा आलटाल गरेको पाइएमा कार्यवाही गर्ने राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले बताउनु भएको छ। सूचना माग गर्दा समयमा उपलब्ध नगराएको, उपलब्ध गराउन नचाहेको वा नदिने मानसिक जवाफ पनि सेवाग्राहीलाई नदिएको पाइए सूचनाको हक सम्बन्धी ऐन र नेपालको संविधान बमोजिम कार्यवाही प्रक्रिया अघि बढाइने आयुक्त पोखरेलले बताउनुभयो। सेवा प्रदायक निकायका लागि सुशासन र पारदर्शिता कायम गर्न सूचनाको हक सम्बन्धी ऐन र त्यसले गरेको व्यवस्थाले मैत्रीपूर्ण अवस्था बनाएको र सोबाट त्रसित नभएर सूचना प्रवाह गर्न पोखरेलले आग्रह समेत गर्नुभयो। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
लगातार 5 वर्षसम्म मातृ तथा शिशु मृत्युदर सबैभन्दा बढिरहेको बाँकेमा अब मोबाइल र आधुनिक प्रविधि मार्फत गर्भवती महिलाको निगरानी र सूचना व्यवस्थापन गरिने भएको छ। जनस्वास्थ्य कार्यालयले गर्भवती महिलाको स्वास्थ्य जाँच निगरानी र हेरचाहका लागि आधुनिक प्रविधिको प्रयोग गर्न लागेको हो। बाँकेमा गत वर्ष 15, अघिल्लो वर्ष 14 र आर्थिक वर्ष 71-72 22 महिलाले सुत्केरी हुन नसकेर ज्यान गुमाएका थिए। कार्यालयका अनुसार यो मुलुककै सबैभन्दा बढी मातृ मृत्युदर हो। नयाँ प्रविधि मार्फत गर्भवतीको निगरानी गर्न थालेपछि शिशु र मातृ मृत्युदर घट्ने कार्यालयले जनाएको छ। यसअघि स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरी गर्भवतीको स्वास्थ्यबारे निगरानी गरे पनि सफल नभएपछि प्रविधिबाट निगरानी थालिएको हो। एक महिनाभित्रै यसको सुरु गरिने जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले बताउनुभयो। कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा नागरिकलाई सहज रूपमा सूचना उपलब्ध गराउन आग्रह।
म सबैलाई अपिल गर्न चाहन्छु, जनताको अधिकार हो सूचना पाउने। त्यो जनताको अधिकारमा कसैले खेलवाड नगरौँ। जनताले कानुन र संविधान बमोजिम प्राप्त गर्नुपर्ने सूचना छ भने दिउँ र दण्डित गर्नुपर्ने अवस्था ननिम्त्यौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
दाई सन्चै हुनुहुन्छ? बधाई छ है हजुरलाई, चुनाव जित्नु भएछ नि। अब त नीति नियम योजना कार्यक्रम तथा बजेट पनि स्थानीय तहको सरकारले नै बनाउँछ रे नि, हो त दाई?
हो नि बहिनी, बरु तपाईँले पनि अपाङ्गता क्षेत्रमा के काम गर्न आवश्यक छ तुरन्त योजना बनाएर जनप्रतिनिधिहरूलाई दिइहाल्नुहोस् है। अब त जनताले घर दैलोमा नै आफ्नो अधिकार लिनु पाउनु भएका छन् नि।
हुन्छ नि दाई, म आज नै सबै अपाङ्गता भएका महिलाहरूसँग छलफल गरी योजना बनाउनतिर लागिहाल्छु। बरु मलाई ढिलो भयो, सबैलाई खबर पनि गर्नु छ, त्यसैले म हिँडेँ है।
कतै तपाईँले पनि आफ्नो स्थानीय तहको नीति नियम र योजना बनाउँदा अपाङ्गता भएका महिलाहरूलाई छुटाइरहनु भएको त छैन?
तपाईँ हामी सबै मिली अपाङ्गता भएका महिलाहरूको मानव अधिकार स्थापित गर्न आजैदेखि आफ्नो ठाउँबाट लागौँ।
सिबिएमको सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98484553523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11, 5280-12।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
सूचनाको हक सम्बन्धी ऐन आएको एक दशक बितिसकेको छ, तर पूर्ण रूपमा यसको कार्यान्वयन भएको पाइँदैन। सार्वजनिक निकायले अहिले पनि सूचना उपलब्ध गराउन हिचकिचाइरहेका छन्। सूचना उपलब्ध नगराउनेलाई राष्ट्रिय सूचना आयोगले कारवाही समेत गर्दै आएको छ। थप कुराकानी गर्दै राष्ट्रिय सूचना आयोगका आयुक्त किरण कुमार पोखरेल,
71-72 जिल्ला जाँदा अब कम्तीमा के भएको छ भने, कि जनता, लोकतन्त्रमा जनता नै सूचनाको मालिक हो र जनतालाई अल्टिमेटली केही निश्चित कानूनले तोकेका बाहेका सबै सूचना चाहिँ माग्ने र प्राप्त गर्ने अधिकार छ, त्यो दिनै पर्छ भन्ने एउटा रियलाइजेसन सप्लाई साइड अर्थात् कर्मचारी तन्त्रमा चाहिँ भएको पाइन्छ। राष्ट्रिय सूचना आयोग एक्लैको प्रयासबाट सम्भव हुँदैन, त्यस कारणले म अभियन्ताहरू पनि लाग्नु भएको छ, अभियन्ताहरू मात्रैबाट पनि सम्भव छैन। त्यस कारणले म अपिल के गर्न चाहन्छु भने, यो कानुन जसले ल्यायो, यो जनताको अधिकारको पक्षमा जसले चाहिँ संसदबाट पारित गरायो र शासन प्रणालीका खास सम्भाग जुन राजनीतिक दलहरू, उनीहरूलाई म आग्रह गरेर के चाहन्छु भने, घर घरमा दैलो दैलोमा राजनीतिक दल नै पुग्छन् लोकतन्त्रमा। त्यही कारण राजनैतिक दलहरूले नै यो एजेन्डालाई, यो चाहिँ सामाजिक न्यायको एजेन्डा, यो लोकतन्त्रलाई सुदृढीकरण गराउने।
नागरिकहरू चाहिँ कतिको सचेत हुँदै गएका छन्?
स्थानीय नागरिकहरूको पनि अब सचेतना आउँदै गरेको मैले पाएको छु। अहिले ठाउँ ठाउँमा चाहिँ तपाईँको सूचना माग्ने, म ठ्याक्कै अहिले यो भन्न सक्दिनँ, तर यस्ता महत्त्वपूर्ण सूचनाहरू चाहिँ नागरिकको तहमा मागिएको अवस्था छ कि अब यसले केही 2-4 वर्षभित्रै सूचनाको हक चाहिँ वास्तवमा लोकतन्त्रमा जनता सेवाग्राहीको एउटा महत्त्वपूर्ण टुल्स है, लोकतन्त्रलाई चाहिँ जनताप्रति जवाफदेही बनाउने, लोकतन्त्रलाई जनताको घर घरमा पुर्याउने भन्ने अनुभूत हुँदै गएको अवस्था छ। अब 3-5 वर्षभित्रमा यसको सुखद परिणाम आउँछ नेपालमा भन्ने।
अनि सूचना माग्ने क्रममा पनि आफ्नो व्यक्तिगत लाभका लागि हो कि अब सार्वजनिक सरकारको चासोको हो, कस्तो खालका सूचनाहरू मागिएको अवस्था छ र त्यसले कस्तो खालको समुदायमा प्रभाव पारेको छ?
यसमा चाहिँ धेरै सार्वजनिक सरकारको भन्दा पनि निजी लाभसँग सम्बन्धित छ। अब अहिले कानुन स्थापित गर्ने कुरा कम्तीमा आफ्नै सरकारको अभियानको हिसाब किताबले आफ्नै सरकारको सूचना मागेको पनि त्यो कानुन बमोजिमै छ। तर म अझै पनि अपिल गर्न चाहन्छु, यसप्रति आकर्षित गर्न, यसप्रति अन्य चाहिँ जनतालाई पनि यो प्रयोग गर्नुपर्छ भनेर त्यसमा चाहिँ एउटा चाहिँ उत्प्रेरित गर्नका लागि सकेसम्म सार्वजनिक सरकारका सूचनाहरू माग्ने अभियानलाई अगाडि बढाउँदै राख्नु।
अनि अहिले अब राष्ट्रिय सूचना आयोगले चाहिँ अब केन्द्रीय स्तरमा चाहिँ छ त्यसको कार्यालय, अनि जिल्ला स्तरमा चाहिँ त्यसको संयन्त्रहरूको विकास, सूचनाको हकलाई कसरी
अहिले हामीले त हामीले सरकारलाई 2-3 कुरा भनेको छ। एउटा त अहिले अब मुलुक राज्य पुनर्संरचना गरेर प्रदेशमा रूपान्तरण भइसकेको छ, त्यस कारण अब प्रादेशिक सूचना आयोग गठन गर्नुपर्छ भनेर पनि हामी त सुझावसम्म दिने हो। प्रादेशिक सूचना आयोग तत्काल गठन हुनुपर्छ भनेर हामीले माग पनि गरेका छौँ। प्रादेशिक सूचना आयोग गठन नहुँदासम्मका लागि कम्तीमा हामीले 75-80 चाहिँ सिडिओ साफहरूलाई चाहिँ अधिकार, केही अधिकार प्रत्यायोजन गरेका छौँ। त्यो अधिकार प्रत्यायोजन गरिएको अधिकारको प्रयोग गर्नका लागि सिडिओलाई एउटा समन्वयकारी भूमिका निर्वाह गरिदिनका लागि प्रत्येक सिडिओ कार्यालयमा एउटा चाहिँ शाखा स्तरको फोकल पोइन्ट नभएदेखि अहिले तोकिदिउँ पनि भनेर हामीले आग्रह गरेका छौँ। अहिले त्यो पनि नहुँदाको अवस्थामा म तपाईँको रेडियो मार्फत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई के अपिल गर्न चाहन्छु भने, तपाईँलाई कुनै कार्यालयमा देशको संविधान र कानुन बमोजिम प्राप्त गर्नुपर्ने सूचना प्राप्त भएन, तपाईँले मागेको सूचना प्राप्त भएन भने तपाईँले सूचना अधिकारी र कार्यालय विरुद्ध प्रमुख विरुद्ध चाहिँ पुनरावेदन गर्नुपर्दा तपाईँ राष्ट्रिय सूचना आयोग काठमाडौँ आउनुपर्ने अवस्था छैन। कानुनले नै प्रश्न के भनेको छ भने, तपाईँको सम्बन्धी प्रमुख जिल्ला अधिकारीलाई सूचना आयोगमा पठाउनु पर्ने पुनरावेदन उपलब्ध दर्ता गर्नुहोस्, सिडिओ कार्यालयले अथवा प्रमुख जिल्ला अधिकारीले त्यसको 3 दिनभित्र राष्ट्रिय सूचना आयोगमा पठाइदिने व्यवस्था छ।
अनि सूचना आयोगले पछिल्लो समयमा चाहिँ कारवाही गरेको पनि अवस्था छ होइन धेरै?
अहिले पछिल्लो 2 हप्ताकै बिचमा सूचना दिँदैन दिने, भरसक त हामीले बुझाउने, सम्झाउने, कानुनका बारेमा भन्ने होइन जनताको यो अधिकार लोकतन्त्रमा जनता सूचनाको मालिक हो यो यो पाँचवटा प्रकारका बाहेक सबै सूचना तपाईँले दिनु दायित्व दिनुहोस् भनेर पटक पटक सम्झाउने सम्झाउँदा पनि सचेत गराउँदा पनि केही उपाय नलागेर दण्डित गर्नुपर्ने एउटा दुःखद अवस्थामा हामी पुग्यौँ। तर जनताको अधिकारको रक्षाका लागि यदि कसैले बाधा व्यवधान गर्छ भने राष्ट्रिय सूचना आयोग त्यो गर्न पनि तयार छ। तर म अझै भन्छु यो त्रासको मनोदशाबाट दण्ड गरेर मात्रै यो चिज स्थापित हुन्छ भन्ने कुरामा कम्तीमा म चाहिँ विश्वास गर्दिनँ। यसका लागि यो लोकतन्त्रमा संस्कार हो, सूचना लिने र दिने यो कल्चर हो, यो संस्कार हो भनेर हामी सबैले चाहिँ यसलाई बुझ्यौँ भने दण्ड गर्नुपर्ने अवस्था चाहिँ आउँदैन। त्यस कारणले म सबैलाई अपिल गर्न चाहन्छु तपाईँको रेडियो मार्फत जनताको अधिकार हो सूचना पाउने, त्यो जनताको अधिकारमा कसैले खेलबाड नगरौँ। जनताले कानुन र संविधान बमोजिम प्राप्त गर्नुपर्ने सूचना छ भने दिउँ र दण्डित गर्नुपर्ने अवस्था ननिम्त्यौँ।
राष्ट्रिय सूचना आयोगका आयुक्त किरण कुमार पोखरेल। अब अर्को सन्दर्भ, नेपाल एयरलाइन्सको नेपालगञ्ज काठमाडौँ उडान सुरु भएको दुई महिना नबित्दै फेरि टिकट बिक्री बन्द गरिएको छ। एयरलाइन्सका नेपालगञ्ज स्थित अधिकारीले केन्द्रबाटै उडान बन्द गरिएको जानकारी दिनुभयो। टिकट बिक्री बन्द गरिएका कारण नेपालगञ्जदेखि काठमाडौँ आउजाउ गर्ने सर्वसाधारण मारमा परेका छन्। केन्द्रले जानकारी नदिँदा एयरलाइन्सका अधिकारी अन्यलमा हुनुहुन्छ। गत सेप्टेम्बर 2 तारिकबाट नेपाल एयरलाइन्सले उडान सुचारु गरेको थियो। नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज काठमाडौँका लागि मंगलबार, बिहिबार र शनिबार उडान भर्दै आएको थियो। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले लेख्नु भएको छ।
रुकुमको पश्चिम र पूर्वी जिल्लाका एक एक स्थानीय तहले डिजिटल ओडापत्र बनाएका छन्। पश्चिमको 8 बिस्कोट नगर र पूर्वको भूमि गाउँपालिकाले डिजिटल ओडापत्र निर्माण गरी कार्यान्वयनमा ल्याएका हुन्। सबै सेवाग्राहीले लक्षित गरी 84,000 रुपियाँ लगानीमा नगरपालिकामा डिजिटल ओडापत्र सुरु गरिएको 8 बिस्कोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनु भएको खबर आजको कान्तिपुरमा छापिएको छ।
सिमी उत्पादनको पकेट क्षेत्र मानिएको छायानाथ रारा नगरपालिका 9 गुर्मा गाउँमा यो पटक सिमीको उत्पादन घटेको छ। विगतमा 1500 क्विन्टल बढी सिमी उत्पादन हुने पकेट क्षेत्रमा अहिले 300 क्विन्टलभन्दा बढी उत्पादन नभएको पाइएको छ। मुर्मा गाउँलाई सिमी र आलु उत्पादनको पकेट क्षेत्र मानिए पनि यो पटक सिमीको उत्पादन ह्वात्तै घटेको स्थानीयले बताएका छन्। सिमी पाक्ने बेला अत्याधिक वर्षा भएपछि बोटमै सिमी कुहिँदा उत्पादनमा ह्रास आएको स्थानीय धनसिंह रोकायले जानकारी दिनुभयो। विगतका वर्षमा एक घरले न्यूनतम 5 देखि अधिकतम 20 क्विन्टलसम्म सिमी उत्पादन गर्दै आएका थिए। तर यो वर्ष धेरै सिमी उत्पादन गर्नेले 2 क्विन्टलभन्दा बढी नउब्जाएको उहाँले बताउनुभयो। आजको नागरिक पश्चिमेलीमा सुमन मल्लले खबर लेख्नु भएको छ। यो मुगुको खबर हो।
यस्तै रुकुममा दुर्गम गाउँमा पहिलो पटक लटरममा फलेका स्याउ देखेर दङ्ग परेका किसान बिक्री गर्न नसकेपछि नोक्सान होला भनेर पिरोलिन थालेका छन्। पुथा उत्तर गङ्गा गाउँपालिका 2 पेल्मामा केही वर्ष अघि लगाइएको स्याउका बोटमा पहिलो पटक फल लागेको हो। पहिलो पटक नै लटरमासम्म स्याउ फलेपछि हर्षित उनीहरू उत्पादित सबै स्याउ बिक्री नहुने हो कि भन्ने पिरोलोमा छन्। पेल्मा कृषक समूह र व्यक्तिगत गरी यस वर्ष करिब 20 टन स्याउ उत्पादन भएको पुथा उत्तर गङ्गा गाउँपालिकाका सदस्य जीताराम कामीले बताउनुभयो। यस वर्ष फलेका मध्ये 50% मात्रै स्याउ बिक्री हुने अवस्थामा आएको छ। आजको कान्तिपुरमा खबर छापिएको छ। पश्चिम डायरीमा बाँकेमा घर घरमा मतदाता शिक्षा
3 मतपत्र हो। एउटा चाहिँ हरियो रङको हुन्छ, एउटा कालो रङको हुन्छ, त्यसपछि एउटा रातो, जुन समानुपातिक सदस्यहरू भनेर छनौट भएर आएको हुन्छन्। हरियो रङको जुन प्रतिनिधि सभा त्यसमा चाहिँ हामीले 1 जनालाई छाप लगाएर पठाउने हो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि।
ए सोनु, के सोचिराको?
हेर न सानु, आर्थिक अवस्था साह्रै बिग्रियो, सुधार गर्न कोरिया जाउँ कि भनेर सोच्दैछु।
कोरिया जानका लागि त कोरियन भाषा पढ्न पर्यो नि।
पढ्न त पढ्ने, तर कहाँ?
मध्य पश्चिमकै सबैभन्दा पुरानो र हालसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल E1 एजुकेशन सेन्टर लाटेकोइले सुर्खेत छँदैछ नि। त्यहाँ त शान्त सुन्दर र रमणीय वातावरणमा अत्याधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सिकाइन्छ नि, त्यही जाने
हो। तपाईँहरू पनि विगत 11 वर्षदेखि अध्ययनरत दक्ष प्रशिक्षकसँग कोरियन भाषा सिक्न चाहनुहुन्छ भने सुर्खेतको लाटीकोइलीमा रहेको E1 एजुकेशन सेन्टरलाई सम्झनुहोस्।
यस वर्षको PBT तथा CBT का कक्षाहरू सञ्चालन भइसकेको र सीमित विद्यार्थीलाई भर्ना लिइने भएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न हुन अनुरोध गरिन्छ।
प्रशिक्षक श्री डायमन्ड ज्योति शर्मा E1 एजुकेशन सेन्टर लाटीकोइली सुर्खेत। सम्पर्क नम्बर 98551738 र 98161938738।
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज FM र बर्दियामा साथी FM पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार FM .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। स्थानीय निर्वाचन जस्तो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न झन्झटिलो नभएको निर्वाचन आयोगले जनाएको छ। यसपटक छुट्टा छुट्टै मतपत्र भएकाले त्यति झन्झटिलो नहुने बताइएको छ, तर कति नागरिकलाई मत हाल्ने तरिका अझै पनि थाहा छैन। सुनौ मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवकहरूको भनाइ।
सन्जिला DCOलाई जानकारी गराउने, मतलब यो निर्वाचन शिक्षामा कस्तो हुन्छ भने जस्तो कहिले कहाँ र कसरी यो भोट हाल्ने मतदान गर्ने भन्ने कुराहरू होइन, कुन ठाउँमा मतदान गर्न जाने र उनीहरूलाई बदर नहुने तरिकाले कसरी आफ्नो टोल समुदायमा गएर उनीहरूलाई सिकाउने होइन।
म मनिषा वर्मा। निर्वाचन हुन गइरहेको छ, त्यसमा चाहिँ नि हाम पहिला एकमुष्ट भेला गराएर त्यसपछि तिनवटा हामीलाई अहिले प्रदान गर्ने भनेको चाहिँ तिनवटा मतपत्र हो। एउटा चाहिँ हरियो रङको हुन्छ, एउटा कालो रङको हुन्छ, त्यसपछि एउटा रातो, जुन समानुपातिक सदस्यहरू भनेर छनौट भएर आएको हुन्छन्। हरियो रङको जुन प्रतिनिधि सभा, त्यसमा चाहिँ नि हामीले एकजनालाई छाप लगाएर पठाउने हो।
नाम चन्द्र पटार। के कस्तो कहिले हो मतदान, कहिले गर्ने, कहाँ हुन्छ त्यो पहिला सिकाउने। हामी यस्तो यस्तो कार्यक्रम समुदायमा गएपछि हामी साइन छ कि छैन, हस्ताक्षर छ कि छैन, त्यो छैन भने तपाईँको मतदान दिएको पनि कुनै अर्थ लाग्दैन, कोही पाउनेवाला छैन, त्यो बदर हुन्छ।
मेरो नाम नन्दा साई छ। टोलहरू त्यो टोल टोलमा गएर अग्रिम नै जानकारी गराउँछौँ पहिला, अनि गइसकेपछि जानकारी गरिसके सबै जम्मा हुनुभएको हुन्छ, उहाँहरूलाई त्यो मतदाता शिक्षाको बारेमा सबै कुराहरू हामीले जे जे सिकेका छौँ यहाँ त्यही सिकाउँछौँ, माइनेट पनि उठाउँछौँ, अनि हामी कार्यतालिका पहिल्यै तयार बनाएको हुन्छौँ, त्यो कार्यतालिका अनुसार नै काम गर्छौँ।
कम्युनिसन अनुसारी हो। घर घरमा गएर सिकाउँछु, यस्तो यस्तो डाल्नु, बदर नगर्नु, राम्ररीसँग डाल्नु, तलामाथि नगर्नु, बिचमा हाल्नु। सोच्छु तिम्रो घरमा कति परिवार छ त थाहा भइहाल्छ, परिवार सोद्धाखेरि, उमेर सोद्धाखेरि, नागरिकता बनेछ तिम्रो बाबुको बनेछ न।
सुशीला गौतम। अब हामीले गाउँघरमा गएर भेला गर्छौँ, घर 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 दैलो गर्छौँ, त्यस पछाडि अब कसरी मत हाल्ने, कति ठाउँमा हाल्ने, अनि प्रत्यक्षमा के अरे प्रतिनिधि सभा प्रदेश सभामा कसरी हाल्ने त्यसलाई सिकाउँछौँ।
जबरजस्ती करनी गरी पीडितको आमालाई गाली गलौज गरेको आरोपमा दायर भएको मुद्दामा फरार रहेका एक अभियुक्तलाई बाँकी प्रहरीले पक्राउ गरेको छ। कोहलपुरस्थित एक वर्ष अघि एक परिवार मध्ये छोरीलाई बलात्कार गरेको र निजकी आमालाई गाली गलौज गरेपछि जबरजस्ती करनी र गाली बेइज्जती मुद्दा दायर भएको थियो आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ। यता जिल्ला प्रहरी कार्यालय बाँकेमा पछिल्लो 2 वर्षदेखि सूचना मैत्री प्रहरी निरीक्षकको रूपमा काम गर्दै आउनुभएका मुद्दा इन्चार्ज समेत रहनुभएका वीरबहादुर थापाको स्वरूप भएको छ आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
लाइसेन्स हराएको सिफारिस लिन पुगेका सेवाग्राहीबाट दैलेख ट्राफिक प्रहरी कार्यालयका प्रमुखले घुस लिएका छन्। सिफारिसका लागि पुगेका सेवाग्राही नमन कुमार शाहीबाट दैलेख ट्राफिक प्रहरी तेज बहादुर सावदले पैसा लिएका हुन्। लाइसेन्स हराएको सूचना प्रक्रियामा प्रकाशन भएको हप्ता दिनपछि ट्राफिक प्रहरीको कार्यालयबाट सिफारिसका लागि पुग्दा 1000 रुपियाँ लगियो। पीडित शाहीले भन्नुभयो, मलाई रसिद पनि दिएन, सिफारिस पाए भइहाल्यो नि भन्दै 1000 रुपियाँ मागेर प्रहरीले लगाएको उहाँले बताउनुभयो। आजको नागरिकमा खबर छ। यता नेपालगञ्ज सोराका दर्शन बहादुर खत्री 3 दिनदेखि जग्गाको नक्सा लिनका लागि जिल्ला नापी कार्यालय धाउँदै हुनुहुन्छ। 110 रुपियाँको रसिद काटेको 3 दिनसम्म पनि उहाँले नक्सा प्रिन्ट पाउन सक्नु भएन। प्रिन्ट आउँछ भन्दै रसिद समाएर धाइरहेको छु भन्नु उहाँले भन्नुभयो। कागज सकियो भन्दै प्रहरी कर्मचारी पन्छाइरहेका छन्। उहाँ मात्र होइन, अहिले कार्यालयमा जग्गा किनबेच बैङ्किङ कारोबार र अनुसन्धानका लागि लालपूर्जाको कित्ता नक्सा सिट निकाल्न चाहिने एमुनिया नक्सा कागज अभाव हुँदा सेवाग्राही मर्कामा छन्। नापीमा नक्सा बनाउन कागज अभाव, नागरिकमा टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ।
सुरक्षित गर्भपतन बारेको कानुनी ज्ञानको अभाव तथा सुरक्षित गर्भपतन सेवा प्रदायक संस्थासँगको सहज पहुँचको अभावमा अछाममा सुरक्षित गर्भपतन गराइरहेका छन्, जसको पुष्टि असमको बयलपाटा अस्पतालमा मात्र 10 महिनाको अवधिमा आएका 150 महिलाको तथ्याङ्कले गरेको छ। अस्पतालमा आएका 150 महिलाको सङ्ख्या भनेको गाउँमा मेडिकलले गैर कानुनी रूपमा गर्भपतन गर्नका लागि औषधि खुवाउँदा असफल भएपछि अन्त्यमा अस्पताल पुगेकाहरूको हो। बयलपाटा अस्पतालका मेडिकल अधिकृत डाक्टर विकास गौचनले गाउँमै मेडिकलको औषधि सेवन गरेर राम्रोसँग गर्भपतन नहुँदा तथा स्वास्थ्यमा अन्य समस्या परेर अन्तिम अवस्थामा मात्र महिला अस्पताल आउने गरेको बताउनुभयो। आजको नागरिक पश्चिमेलीमा खम्म खत्रीले लेख्नु भएको छ।
प्रहरीले कार्तिक 24 गते सुर्खेतको तातापानीबाट ठूलो परिणाममा विस्फोटक पदार्थ बरामद गर्यो। विप्लव नेतृत्वको नेकपाले भारतबाट ल्याएको 60 थान डेटोनेटर, 396 थान जिलेटिन, 22 मिटर फ्युज वायरका साथै भारतीय नेपाली सीमासहितको मोबाइल बरामद गर्यो। त्यसको एक साता अघि छिन्चुमा विस्फोटक पदार्थ सहित सामग्रीसहित विप्लवका कार्यकर्ता पूर्व लडाकु दल बहादुर कामी पक्राउ परे। प्रहरीका अनुसार विप्लवका कार्यकर्ताले ती विस्फोटक पदार्थ पहिलो चरणमा निर्वाचनमा हुन लागेको पहाडी जिल्ला लिन ल्याएका थिए। नागरिक पश्चिमेलीमा खबर छ। र कतै स्वागत कतै बहिष्कार, कम्युनिस्टको गढ भनेर चिनिएको रोल्पाको थमाङमा निर्वाचनको प्रचार प्रसार सुरु भएको छ। वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहेका पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त, प्रतिनिधि सभा समानुपातिक उम्मेद्वार जयपुरी घरतीमगर नवीन रोकामगर, नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं जिल्ला निर्वाचन परिचालन समितिका संयोजक गोकुल घरतीमगर, रोल्पा खाका प्रदेशसभा उम्मेद्वार दिपेन्द्र पुन मगर लगायतको टोलीलाई हिजो थमाङ पुग्दा मतदाताहरूले बाजागाजासहित उनीहरूको स्वागत गरेका छन्। नयाँ पत्रिकामा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत, घर घरमा मत माग्न पुगेका उम्मेद्वारलाई मतदाताको प्रश्न के छ भन्ने विषयमा यो सत्ताको नागरिक मत केन्द्रित रहेको छ। सुनौ बाँकेको जानकी गाउँपालिका वडा नम्बर 5 56 खाँको विचार।
भोट मागे भोट चुनाव पनि जिते, जनताको काम गरेन, रोड बाटो सुधार गरेन, त्यही कारणले त्यो नेतालाई हामी भोट नदिने, अब छानबिन गरेर त्यसपछि भोट दिने। अब छानबिन गर्ने हो अब नयाँ मान्छेले, नयाँ अनुहारले कोही नयाँ नेता आएपछि उसलाई दिने हो। नयाँ वास्तविक जो भन्छ त अब सबैले त फटाही गर्दैन, कोही कोही मान्छेले गर्न पनि सक्छ, अब कसै न कसैले ठाउँमा त भोट हाल्नै पर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचनमा विप्लव प्रमुख, सुरक्षा चुनौती भएको बैठकको निष्कर्ष, भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन।
बाँकेको डुणुवा गाउँपालिकाको आज गाउँसभा 35 करोडको बजेट पारित गर्दै सूचना नदिनेलाई कारवाही हुने सूचना आयुक्त पोखरेलको भनाई।
बाँकेमा कृषि बिमा निष्प्रभावी, स्थानीय सरकारमा कृषि प्राथमिकतामा नपरेको गुनासो, रुकुमका 2 स्थानीय तहद्वारा डिजिटल वडापत्र निर्माण।
र बाँकेमा मोबाइल र आधुनिक प्रविधि मार्फत गर्भवती महिलाको स्वास्थ्य जाँच, नेपाल एयरलाइन्सको नेपालगञ्ज काठमाडौँ उडान बन्द, मुगुको पकेट क्षेत्रमै घट्यो सिमी उत्पादन।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म राकेश बिदा हुन्छौँ। आज कार्तिक 30 गते बिहिबार, नोभेम्बर 16 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्णसार एफएम।